यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित। वर्षापछिको बाढ़ी र पहिरोमा परि दार्चुला, तनहुँ र धादिङमा गरी 6 जनाको मृत्यु। पृथ्वी राजमार्गको धादिङ र चितौनका विभिन्न खण्डमा गएको पहिरोका कारण सवारी आवागमन ठप्प। भदौ 1 गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने सरकारको निर्णय। नेपालमा कोरोना भाइरस समुदाय स्तरमा फैलिए नफैलिएको बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वेक्षण गर्ने। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मरण गर्दै बीपी स्मृति दिवस आज मनाइँदै। र कोरोना भाइरस विरूद्धको खोप परीक्षणमा बेलायत र चीनमा गरिएका 2 खोपहरूले रोग प्रतिरोधी क्षमता उत्पादन गर्न सफल भएको चिकित्सकहरूको दावी। समाचार अब विस्तारमा। लगातारको वर्षाका कारण मुलुकभर जनजीवन प्रभावित भएको छ। वर्षापछिको बाढ़ी र पहिरोले देशका विभिन्न जिल्लामा जनधनको क्षति हुनुका साथै दर्जनौं घर परिवार विस्थापित भएका विभिन्न जिल्लास्थित हाम्रा संवाददाताहरूले जनाएका छन्। बाढ़ी र पहिरोमा परि हिजो 6 जनाको मृत्यु भएको छ। दार्चुलाको नौगाड 6 परिगाउँमा वर्षाका कारण गएको पहिरोले घर भत्किँदा स्थानीय 42 वर्षीय मानमती ठगुन्ना र मानसिंह ठगुन्नाकी 6 वर्षीया छोरी आरती ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार बिहानैदेखिको अविरल वर्षाका कारण खसेको पहिरोले परिगाउँका 4 घर र समयजी आधारभूत विद्यालयको भवन समेत बगाएको छ। त्यस्तै तनहुँको भानु नगरपालिका 9 पुरकोटमा पहिरोले पुरिएर 2 जनाको मृत्यु भएको छ। घरमाथिबाट पहिरो खस्दा पुरिएर 17 वर्षीय सीतासमा धौलारी र 80 वर्षीय तिलमाया धौलारीको मृत्यु भएको हो। तनहुँमा पहिरोका कारण करिब 20 घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बाढ़ीले करिब 40 घरमा आंशिक क्षति पुर्याएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरूण पौडेलले बताउनुभयो। त्यस्तै अविरल वर्षाका कारण धादिङको 2 दर्जन भन्दा बढ़ी ठाउँहरूमा पहिरो गएको छ। पहिरोले गजुरी गाउँपालिकाको वड़ा नम्बर 2 मजुवा डाँडामा घर पुर्दा निरुता परियारको मृत्यु भएको छ भने 6 घर पुरिएका छन्। अविरल वर्षापछि राप्ती नदीमा आएको बाढ़ीमा परि चितौनमा एकजना बेपत्ता भएका छन्। खैरेनी नगरपालिका 11 का अन्दाजी 30 वर्षीय राजु बोटेलाई राप्ती नदीमा माछा मार्ने क्रममा नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय चितौनले जनाएको छ। त्यस्तै त्रिशुली नदीले इच्छा कामना गाउँपालिकाको फिस्लिङमा 3 घर बगाएको र नारायणी नदीमा बढ़ेको पानीले डुबान भएपछि भरतपुर महानगरपालिका वड़ा नम्बर 26 का 30 र वड़ा नम्बर 16 का 14 परिवारलाई स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। त्यस्तै पृथ्वी राजमार्गको धादिङ र चितौन जिल्ला जोड्ने मौवा खोलामा आएको बाढ़ीले पुलको धादिङतर्फको छेउको भूभाग बगाएपछि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। बाढ़ीले 3 घर पनि बगाएको छ। त्यस्तै बेनीघाट रोराङ गाउँपालिकाको वड़ा नम्बर 10 कै बाँदरे भीरमा सड़क माथिबाट आएको पहिरोले 3 गाड़ी बगाएर त्रिशुली नदी किनारमा पुर्याएको छ। अन्य 4 गाड़ी भने पुरेको छ। घटनामा कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गकै बैरेनी, चालिसे, छहरे, मौवा खोला लगायतको क्षेत्रमा राजमार्ग भन्दा माथिबाट पहिरो आएर थुप्रिएका कारण राजमार्ग समेत अवरूद्ध भएको छ। यसैबीच अहिलेको राजमार्गको अवस्था लगायतका विषयमा कुराकानी गर्न धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी असमान तामाङ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। प्रमुख जिल्ला अधिकारी ज्यू,
हेलो।
हजुर, धादिङका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्कको प्रयास गरिरहेका छौं त्यहाँको राजमार्गको अहिलेको अवस्थाका बारेमा। तर त्योभन्दा अगाडि तिब्बतको खासा स्थित केरुङ छेउ ताल फुट्ने खतरा रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ सिन्धुपाल्चोक जिल्ला प्रशासनले। र त्यहाँको अवस्थाका बारेमा जानकारी दिन सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल टेलिफोन सम्पर्कमा हुनुहुन्छ। प्रमुख जिल्ला अधिकारी ज्यू
नमस्ते,
हजुर, स्वागत छ समाचारमा। अब हिजो यहाँ जिल्लामा सिन्धुपाल्चोक जिल्लामा खतराको एउटा संकेत देखिएको भन्दै त्यहाँ सतर्कता त्यहाँका स्थानीयवासी र तटीय क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गर्दै तपाईँहरूले एउटा सूचना पनि जारी गर्नुभयो। तिब्बतको खासामा रहेको केरुङ छेउ ताल फुट्ने खतरा रहेको जानकारी यहाँलाई प्राप्त हुने बित्तिकै त्यहाँको पछिल्लो अवस्था के छ जानकारी दिनुहोस् न।
हामीले कुरा गरिराखेका छौँ, मेरो केही दिन अगाडि पनि कुरा गर्ने भएको थियो तपाईँको पदाधिकारीहरूसँग, उहाँहरू पनि अहिले एउटा चाहिँ सतर्कताको परिस्थितिमै हुनुहुन्छ होइन। बेलुका हामीलाई खबर आयो कुनै पनि मेला फुट्न सक्ने भयो, पानी असाध्यै बर्सात पनि भएको छ, बाढीको सम्भावना उत्तिकै छ र त्यो ताल पनि भरिएको स्थिति छ, फुट्न सक्ने सम्भावना उत्तिकै रहन्छ भनेर खबर आएपछि उहाँहरूले पनि हामीले पनि माथि हाम्रो चाहिँ मानिसहरू मितेरी पुलबाट पनि माथि सारिसक्यौँ, तपाईँहरू पनि आफ्नो मानिसहरूलाई सार्नुहोला र सबैलाई खबर गरिदिनु होला भन्ने खबर आउने बित्तिकै हामीले सूचना बैठक बसेर सूचना जारी गरेर सबैलाई खबर गरेका छौँ है। जन सबै एफएम मार्फत, त्यस्तै रेडियो मार्फत, त्यस्तै गरेर चाहिँ माइकिङहरू गरेर पनि सबै स्थानीय तहहरू सबैलाई परिचालन गरेर स्वयंसेवीहरू परिचालन गरेर हामीले काम गऱ्यौँ होइन। कुनै पनि बेला यो फुट्न सक्छ, फुट्यो भने ठुलो डिजास्टर पैदा हुनसक्छ भन्ने कुराहरू भएको कारणले गर्दा हामीले तत्काल सूचना जारी, रातको समय पनि भयो हिजो, त्यो हामीले हतार हतारमा सूचना पनि जारी गऱ्यौँ होइन। तर पनि एउटा के देखिन्छ भने त्यो ताल चाहिँ नालाम भन्ने उहाँको छ, नालाम भन्दा पनि अझ माथिको हो, त्यो चाहिँ मितेरी पुलसम्म आउन पनि झन् झन् डेढ घन्टा जति लाग्छ, त्यो फुट्यो भने पनि त्यसको पानी त्यहाँसम्म आइपुग्नुलाई लाग्छ, त्यसले गर्दा सतर्कता अप्नाउन सकिन्छ, अझै सतर्क अप्नाउन सकिन्छ भन्ने भन्ने कुरा सूचना पनि आइरहेको स्थिति छ अहिले होइन। र चाहिँ हामीले तत्काल रातको समयमा त कठिन हुन्छ, तर दिनको समयमा हामीले सतर्क रहेर सचेत भयौँ भनेदेखि कमसेकम पनि तत्काल चाहिँ हामी सुरक्षित ठाउँमा जान सक्छौँ होइन। त्यही भएर पनि यो सूचना जारी गऱ्यौँ र ठुलो मात्रामा त्यसले त्यो फुट्यो भनेदेखि क्षति गराउँछ भन्ने हिसाबले हामीले चाहिँ त्यसलाई चाहिँ गरेका हौँ। हालको स्थितिमा त्यो सम्भावना यथावत छ, रिस्क छँदैछ, र केही कम चाहिँ भएको छ, पानीको मात्रा कम परेको हुनाले कम भएको छ भन्ने कुराहरू उहाँले गर्नुभएको छ, र केही जानकारी आयो भने तत्काल हामी तपाईँहरूलाई खबर गर्छौँ भनेर हाम्रो सम्पर्क निरन्तर रूपमा उहाँहरूसँग भइरहेको स्थिति छ।
अब त्यो सम्भावनालाई टार्न र क्षति न्यूनीकरण गर्नका लागि ती सम्भावित प्रभावित सम्भावित क्षेत्रका बासिन्दाहरूलाई सार्ने काम चाहिँ कसरी भइरहेछ, यसमा चाहिँ अब स्वयं व्यक्तिले यसमा पहल गर्नुपर्ने हो कि स्थानीय प्रशासनले पनि यसमा केही भूमिका खेलेको छ कि?
पक्कै पक्कै पनि अब यस्तो छ, यो भुटेकोसी कोरिडोर जति पनि छ असाध्यै अब अप्ठ्यारो छ, त्यहाँ चाहिँ मान्छेलाई सुरक्षित ठाउँमा जान पनि बडा कठिन ठाउँहरू छ, माथि गयो भने पहिरोको जोखिम छ, तल बजारमा बस्दाखेरिमा यो भुटेकोसी नदीको जोखिम जुन देखियो त्यसले गर्दा उहाँहरू आज अलिकति त्रासमा जनतामा त्रास भएको स्थिति देखिन्छ, र चाहिँ जनताले अब सुरक्षित र अलिक सतर्क नहुने हो भने समस्या पनि त्यत्तिकै छ, त्यसले गर्दा हामीले दुईटै कुराको बिचमा रहेर काम गर्नुपर्ने परिस्थिति छ। तथापि हामीले हिजो नै सुरक्षा निकायलाई तत्काल हाम्रो सुरक्षा युनिटहरूलाई चाहिँ पब्लिकलाई तत्कालै चाहिँ सुरक्षित ठाउँमा जान हामीलाई खबर गर्न भनेर पहिलो कुरा गऱ्यौँ, दोस्रो कुरा उहाँहरूलाई जानलाई सपोर्ट पनि गर्ने, सहयोग गर्ने, त्यसमा पनि हामीले ध्यान दियौँ। तेस्रो कुरा स्थानीय पालिकाको प्रमुखहरू, त्यस्तै गरी त्यहाँको प्रशासकीय अधिकारीलाई र चाहिँ अरू अन्य जनप्रतिनिधिहरूलाई पनि हामीले खबर गरेर उहाँहरूलाई पनि त्यसमाथि सपोर्ट गरेर जनतालाई चाहिँ एउटा सुरक्षित ठाउँमा ठाउँमा लग्नको लागि पनि हामीले अनुरोध अपिल गऱ्यौँ, र चाहिँ नगर्नुहोस् त्यो ताल नफुटोस् त्यो प्रार्थना गरौँ, तर फुटिहाल्यो भने ठुलो डिजास्टर हुने सम्भावना ध्यानमा राखेर हामीले अद्यापि सतर्क हुनुपर्ने आवश्यकता चाहिँ छ। हालाकि त्यो ताल अघिल्लो वर्षहरूमा पनि फुट्छ कि भन्ने इन्फर्मेसनहरू आएको थियो तर फुटेन, त्यसले गर्दा चाहिँ योपल्ट पनि फुट्दैन कि भन्ने मान्छेहरूको एउटा चाहिँ त्यो पनि त्यहाँ देखिन्छ, भावना देखिन्छ मानिसहरूको, स्थानीय मानिसहरूमा भावना देखिन्छ। तथापि सुरक्षित भएर सतर्क भएर बस्नुपर्ने आवश्यकता चाहिँ अद्यापि छँदैछ। हामी उताको पट्टिको जो हाम्रो सम्पर्क पदाधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौँ, त्यो किसिमको सूचना आउने बित्तिकै हामी पुनः हामी यसमा सतर्कता, त्यसको रिस्क लेभल के छ, त्यसको तालको भन्ने कुरामा पनि हामी चाहिँ खबर गर्छौँ, त्यो कुरा हाम्रो उहाँहरूसँग निरन्तर सम्पर्क छ होइन। र अर्को कुरा के पनि छ भनेदेखि फेरि बर्सातको चार पाँच दिन बर्सातहरू अझै पनि पर्ने भएको हुनाले पनि भुटेकोसी कोरिडोरको जति पनि बासिन्दाहरू हुनुहुन्छ उहाँहरू सतर्क भएर सजग भएर बस्नु भएर सुरक्षित ठाउँमा बस्नुपर्ने आवश्यकता त छँदैछ। यो तालको समस्या भन्दा पनि यो बर्सातको कारणले गर्दा पनि त्यो समस्या चाहिँ छँदैछ। हालाकि यो राति र आजको पानीको चाहिँ पर्ने क्रम अलिकति कम भएको हुनाले रिस्क कम भयो कि भन्ने हाम्रो अनुमान हो।
हस्, प्रमुख जिल्ला अधिकारीज्यू, जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। हुनुहुन्थ्यो सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल। तिब्बतको खासा स्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै सिन्धुपाल्चोक प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ। यी लगायतका सन्दर्भमा हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो। निरन्तरको वर्षाले पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा राजमार्ग अवरूद्ध भएको छ र यो विषयमा कुराकानी गर्न राजमार्ग खुलाउने विषयमा भइरहेका पहलहरूका विषयमा जानकारी दिन धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी असमान तामाङ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। प्रमुख जिल्ला अधिकारीज्यू, हजुर, समाचारमा स्वागत छ यहाँलाई। हजुर, अब काठमाडौँ प्रवेशको मुख्य मार्ग भनेको पृथ्वी राजमार्ग र त्यहाँ पृथ्वी राजमार्ग निरन्तरको वर्षाले हिजो धेरै ठाउँमा पहिरो गएको छ जसका कारण राजमार्ग अवरूद्ध बनेका समाचारहरू आएका छन्। राजमार्गको अवस्था पछिल्लो अवस्था के कस्तो छ र राजमार्ग सुचारू गराउन के कस्तो प्रयास भइरहेको छ? जिल्ला प्रशासन कार्यालय धादिङका तर्फबाट के कस्तो प्रयास भइरहेको छ जानकारी दिनुहोस् न।
यो अबेल वर्ष कारणले पृथ्वी राजमार्गको मलुतुम्मा बेनगा रोरान गाउँपालिकाको मवा खोलासम्म चितवनको सिमाना जोडिएको मवा खोलासम्मको भागमा 9 ठाउँमा चाहिँ पहिरो गएको अवस्था छ। ती मध्ये चितवन धादिङको सिमानामा रहेको मवा खोलाको पुल को धादिङपट्टिको खण्ड करिब 15 मिटर जति चाहिँ खोलिएको अवस्था छ र यसमा हाम्रो हिजो बेलुका नै प्राविधिक टिम सडक विभागको दिशाको टिम त्यहाँ चाहिँ पुगेको थियो र त्यसमा जुन पुलको मुनि पुल क्षति भएको छैन र पुलको मुनि चाहिँ 2 ठुलो ढुङ्गा अड्किएको छ र त्यो त्यसको कारणले पानीको बहाव परिवर्तन भई सडक चाहिँ खोलेको अवस्था छ र यसमा अरू डाइभर्सनको सम्भावना पनि छैन र त्यही पुललाई बनाउनको लागि अहिले बेलबिचको सम्भावना पनि छैन र प्राविधिकको अनुसार चाहिँ तुरुन्तै जुन 15 मिटर खुलिएको सडकमा 2 चाहिँ ग्याजिङ सुलभ गर्ने र त्यसमा हामीले हिजो नै नेपाली मुलुकमा नेपाली सेना सुरक्षा प्रहरी नेपाल प्रहरी सबैका सुरक्षाकर्मीहरूलाई चाहिँ त्यहाँ लाने र आज बिहान करिब 8 हामीले काम गर्ने योजना बनाएका थियौँ र 2-3 बजीसम्म चाहिँ बाटो सुधार गर्ने भन्ने हाम्रो योजना थियो। यद्यपि अहिलेसम्म त्यहाँ पानी परिरहेको छ र हिजो बेलुका 10 पनि प्लस चाहिँ त्यहाँ पानी परिरहेको छ, अहिले पनि पानी परिरहेको छ, हामी त्यहाँ जाँदैछौँ र मौसमले साथ दियो भने हामी ग्याभिङ बक्स पनि हाम्रो रेडी छ, प्राविधिक पनि रेडी छ, त्यही अनुसारको सामग्री पनि हाम्रो रेडी छ, हाम्रो ढुङ्गा त्यही छ। हामी मौसमले साथ दियो भने आज 2-3 बजीसम्म चाहिँ
हजुर हस् जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी असमान तामाङ र धादिङ जिल्ला अन्तर्गत पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो गई पृथ्वी राजमार्ग अवरुद्ध भएको छ र त्यहाँ खुलाउने प्रयास पनि भइरहेको जानकारी उहाँले हामीलाई दिँदै हुनुहुन्थ्यो र प्राविधिक कारणवश थप अझै पहिरो गएन भने आज दिउँसो 2-3 बजेतिर पहिरो पूर्ण रूपमा पन्छाई बाटो सुचारू गर्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। यसैबीच देशभर बाढ़ी र पहिरोका कारण जनधनको क्षति भइरहेको छ र यसको रोकथाम र पूर्व तयारीका अझै उपाय अवलम्बनका लागि के कस्तो प्रयास भइरहेको छ भन्ने सन्दर्भमा हामी विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। अनिल पोखरेलज्यू, कार्यक्रममा समाचारमा स्वागत छ यहाँलाई।
नमस्कार,
धेरै धेरै धन्यवाद। हजुर, अब यो निरन्तरको वर्षा र यसले पुर्याएको क्षतिका बारेमा हामीले जानकारी प्रस्तुत गर्यौं। सिन्धुपाल्चोक जिल्लामा सतर्कता अप्नाउन आग्रह गरिएको छ, तिब्बतमा रहेको एउटा ताल फुट्ने जोखिमलाई ध्यानमा राख्दै त्यहाँ सतर्कताको सूचना जारी गरिएको छ। त्यस्तै पृथ्वी राजमार्ग बन्द भएको अवस्था छ पहिरोका कारण। के कस्तो अवस्था छ, पछिल्लो जानकारी के छ यहाँ समस्या?
यो अस्तिको दिनदेखि लगातार रूपमा बरसात देशभरि नै परिरहेको कुरा अवगत नै छ। यो बरसातले गर्दा दुई थरीका हामीहरूले विपदहरू भोग्न थालेका छौँ। मुख्य गरी पहाडी भूभागहरूमा पहिरो र तराईका भूभागहरूमा बाढीको कारणले गर्दाखेर हामीले समस्याहरू झेलिरहेका छौँ। तपाईँले भन्नुभएको जस्तै हाम्रो पृथ्वी राजमार्ग लगायत नेपालका थुप्रै हाइवेजहरू राजमार्गहरू पहिरोले गर्दाखेर र कुनै कुनै ठाउँमा बाढीको कारणले गर्दाखेर सडकहरू काटिएका छन्। अहिलेको अवस्था अहिले अरू दुई तिन दिनसम्म यो मनसुन सक्रिय रहने र मनसुनको ट्रफ नेपाली हिमालको काखमा रहने हुनाले अझै पानी पर्न सक्ने सम्भावना जल तथा मौसम विज्ञान विभागले दिनुभएको छ र हामीहरूले यसको लागि अहिले उद्धारकहरू हरेक स्थानहरूमा पुग्ने र उहाँहरूलाई उद्धार गर्ने राहत तुरुन्तै प्रोभाइड गर्ने हाम्रो मुख्य प्राथमिकता अनुसार हामीले त्यसमा काम गरिरहेका छौँ।
अब यसका लागि जोखिम न्यूनीकरणका लागि पूर्व तयारी हामीलाई प्रशस्त आवश्यकता छ। अब अहिले पछिल्लो समय पहाड़ी भागहरूमा पहिरो गएको अवस्था छ, यो सँगै तराईमा डुबान हुने एउटा आकलन पनि गरिएको छ। अब यसको पूर्व तयारीमा हामी कहाँ छौं, पूर्व तयारी यो प्राधिकरणले कसरी अगाडि बढ़ाइरहेको छ?
यसलाई मुख्य गरी नेपाल सरकारले यो यसको जोखिम न्यूनीकरण गर्न जरुरी छ, बस्तीहरू सुरक्षित ठाउँमा राख्न व्यवस्थित गर्न जरुरी छ। कुनै पनि संरचनाहरू अबको दिनहरूमा भन्दाखेरि त्यो चाहिँ यसको विपदको हिसाबबाट बलियो हुन् सुरक्षित रहन् भन्ने हिसाबबाट यसको लागि जोखिम न्यूनीकरण पनि सबै ध्यान दिँदै हामीहरूले यसको लागि रेस्पोन्स पनि उत्तिकै तयारी साथ बस्नुपर्छ भन्ने हिसाबबाट यसको ऐन 2074 सालमा आएको र त्यसैको व्यवस्था अनुसार यो प्राधिकरण स्थापना भएको धेरै पनि भएको छैन. यो स्थापना भएको हालसालै 6 महिना जति भयो. हामीहरूले मुख्य गरी अहिलेको यो मनसुनको पूर्व तयारीको लागि हामीहरू यसको लागि उद्धारलाई चाहिने राहत सामग्रीहरू तयारी हालतमा राख्ने मोबिलाइज गर्न तुरन्त गर्न सक्ने अवस्थामा हामीले पुर्याएर राखेका हौँ. हाम्रो आगामी दिनहरूमा हाम्रो मुख्य यसको प्राथमिकता भनेकै जोखिमलाई न्यूनीकरण गर्ने र पूर्व तयारीलाई अझ सशक्त कसरी बनाउने भन्ने
हिसाबबाट हामी काम गरिरहेका छौँ. हस्, यहाँलाई समाचारमा यो कुराकानी गरिदिनु भयो यसका लागि धेरै धेरै धन्यवाद. उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल. वर्षाका कारण विभिन्न भागमा पहिरो गएको छ, बाढ़ी पनि गएको छ र यसको पूर्व तयारीका सन्दर्भमा भइरहेका कामका बारेमा हामीलाई जानकारी गराउँदै हुनुहुन्थ्यो. कालीगण्डकी नदीमा पानीले खतराको बिन्दु पार गरेको हाम्रा स्थानीय संवाददाताले जनाएका छन्। नदीको तटीय क्षेत्रमा कटान र डुबान शुरू भएको छ. पर्वतको जलजला गाउँपालिकामा एउटा मन्दिर बगेको छ भने केही घर जोखिममा परेकाले 15 स्थानीयलाई म्याग्दीको गलेश्वर मन्दिरमा स्थानान्तरण गरिएको जनाइएको छ. सरकारले आगामी भदौ 1 गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको छ. प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्री परिषदको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो. संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार उडान सम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल कार्यविधि भने मन्त्रालयले तयार पार्नेछ. आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान गत चैतदेखि नै बन्द हुँदै आएको थियो. समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ. अब एकैछिन विज्ञापन.
14-15 बजारमा नयाँ कि छैन. नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ. त्यही भएर कण्ठ पारिरख्या
हो र दाई.
त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ नि त.
14-15 मलाई पनि कण्ठै भयो दाई.
नेपाल टेलिकम, राष्ट्रको संचार.
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ. अब बाँकी समाचार. सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्ने बताइएको छ. नेकपाभित्रको विवाद चुलिँदै गएपछि पटक पटक स्थगित हुँदै आएको स्थायी समिति बैठक आज 11 बजेका लागि बोलाइएको छ. हिजो थप 173 जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हिजो विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट 173 जना संक्रमण मुक्त भएपछि संक्रमण मुक्त भई घर फर्कनेको संख्या 11,868 पुगेको जानकारी दिनुभयो. नेपालमा हालसम्म 66.51% कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको पनि प्रवक्ता डा गौतमले बताउनुभयो. त्यस्तै हिजो देशका विभिन्न स्थानमा रहेका 27 प्रयोगशालामा 4,216 जनाको पीसीआर विधिबाट परीक्षण गर्दा 186 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ. मन्त्रालयका अनुसार हाल देशभरि 5,936 जना सक्रिय संक्रमित रहेका छन्. सक्रिय संक्रमितहरू प्रदेश नम्बर 1 93 जना, प्रदेश 2 1,032 जना, बागमती प्रदेशमा 399 जना, गण्डकी प्रदेशमा 384 जना, प्रदेश नम्बर 5 410 जना, कर्णाली प्रदेशमा 299 जना र सुदूरपश्चिम प्रदेशमा 2,418 जना रहेको डा गौतमले जानकारी दिनुभयो. मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म 17,844 जना कोरोना भाइरसबाट संक्रमित भएका छन्. देशका विभिन्न स्थानमा रहेका क्वारेन्टीनमा हिजो 22,228 जना रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो. यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस समुदाय स्तरमा फैलिए नफैलिएको बारेमा जानकारी दिन सेरो प्रिभिलेन्स सर्वेक्षण शुरू गरेको जनाएको छ. इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कोविड 19 समुदायमा कुन तहसम्म पुगेको छ भन्ने थाहा पाउनका लागि सर्वेक्षण थालिएको जानकारी दिनुभयो. सर्वेक्षण रगतबाट गरिने परीक्षण भएकाले संक्रमण देखिएका ठाउँमा गएर महाशाखाले मानिसको रगतको नमूना संकलन गर्नेछ. नेपालमा कोविड 19 97% संक्रमित बिना लक्षणका देखिएका छन्. नेपाली कंग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 38 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइरहेछ। विक्रम सम्बत 1971 भदौ 24 गते जन्मनुभएका कोइरालाको 2039 साउन 6 गते निधन भएको थियो। 2007 सालको राणा विरोधी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका कोइराला राणा शासनको अन्त्यसँगै राणा कांग्रेस सरकारमा 36 वर्षको उमेरमा गृहमन्त्री बन्नुभएको थियो। 2015 सालको आम निर्वाचनपछि बनेको झण्डै दुई तिहाई जनमतको सरकारको कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो। प्रजातान्त्रिक समाजवादका चिन्तक बीपी कोइरालाले उत्कृष्ट साहित्य सिर्जना गरी नयाँ चिन्तन, नयाँ आयाम, नयाँ शैलीका साथ नेपाली वाङ्मयको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्याउनु भएको छ। नेपाली कंग्रेसको 14 महाधिवेशनको मिति तय भएपछि हिजो संस्थापन इतरका पूर्व सभापतिको भेला भक्तपुरमा सम्पन्न भएको छ। देशव्यापी रूपमा सञ्चालन गरिने भेलाको हिजो भक्तपुरबाट शुरूआत गर्दै भेलामा सहभागी कांग्रेस पूर्व सभापति तथा भ्रातृ संगठनका पूर्व एवं वर्तमान सभापतिले पार्टीको वर्तमान नेतृत्व पूर्ण रूपमा असफल भएको जनाउँदै विकल्प खोज्ने निष्कर्ष निकालेका हुन्। भेलामा 25 जिल्लाका पूर्व सभापति, भ्रातृ संगठनका वर्तमान र पूर्व अध्यक्ष एवं विभिन्न संगठनका पदाधिकारी, पूर्व सांसद लगायतको सहभागिता रहेको थियो। अर्थमन्त्री डाक्टर युवराज खतिवडा र नेपालका लागि युरोपेली संघका राजदूत भेरानिका कोडीबीच नेपाल र युरोपेली संघबीचको सम्बन्ध तथा द्विपक्षीय चासोका बारेमा छलफल भएको छ। हिजो अर्थ मन्त्रालयमा भएको भेटका क्रममा अर्थमन्त्री डाक्टर खतिवडाले बहुध्रवीय विश्व निर्माणमा युरोपियन युनियनले महत्वपूर्ण वैकल्पिक राजनैतिक शक्तिको भूमिका निर्वाह गरेको र नेपाल युरोपियन युनियनसँगको सहकार्यलाई थप उचाइमा लैजान इच्छुक रहेको बताउनुभयो। युरोपेली संघका राजदूत भेरोनिकाले आफ्नो 3 वर्षको कार्यकालमा नेपालले गरेको महत्वपूर्ण सहयोग र हार्दिकतापूर्ण समन्वयका लागि धन्यवाद दिनुभयो। प्रमुख अग्निप्रसाद सापकोटाले संघीय संसदका विषय समितिका बैठकमा छलफलका लागि बनाइने कार्यसूचीमा देखिँदै आएको दोहोरोपन हटाउन निर्देशन दिनुभएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा माताहतका विषयगत समितिका सभापतिसँग हिजो भएको छलफलमा उहाँले विषयगत समितिका नेतृत्वलाई आफ्नो कार्यक्षेत्रभित्र रही आपसी समन्वय र परामर्शका आधारमा बैठक सञ्चालन गर्न सुझाव दिनुभयो। आन्तरिक रोजगारीलाई प्रवर्धन गर्न युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना शुरू गरिएको छ। हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राई यादव र मालदिव्स, नेपाल तथा श्रीलंका लागि विश्व बैंकका निर्देशक राष्ट्रिय निर्देशक फारिस हदाद जर्वोसले संयुक्त रूपमा आयोजना शुभारम्भ गर्नुभएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी र सब इन्जिनियर किशोर मोक्तानलाई 1,50,000 रूपियाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ। आयोगको टोलीले विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत जैसी र सब इन्जिनियर मोक्तानलाई नगरपालिकाको कार्यकक्षबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो। धान रोपाई शुरू भइसक्दा समेत युरिया मल नपाएपछि मोरङका किसानहरू चिन्तित बनेका छन्। रोग लाग्नबाट जोगाउन र उत्पादन बढ़ाउन धान रोपिसकेपछि युरिया मल प्रयोग गर्नुपर्ने भए पनि समयमा मल नपाउँदा उत्पादन घट्ने हो कि भन्नेमा किसानहरू चिन्तित बनेका छन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
प्रदेश नम्बर 1 जिल्लाहरूमा विराटनगर स्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कम्पनीले सहकारी तथा शाखा कार्यालय मार्फत रासायनिक युरिया मल बिक्री गर्दै आएका छन्। रोपेको 22 दिनपछि धानलाई युरिया मल आवश्यक हुन्छ। डीएपी तथा पोटास मल पर्याप्त भए पनि विगत 1 महिनादेखि युरिया मलको अभाव भएपछि सो कार्यालयमा मल लिन आउने कृषक अहिले रित्तो हात फर्कन बाध्य भएका छन्। सुनसरी गढी गाउँपालिका 3 किसान सुरेन्द्र प्रसाद मेहता।
चाहिँ किसानलाई अहिले टप ड्रेसिङको लागि अति आवश्यक चिज हो। रोपाई सिधियो तर आएको छैन, युरिया हालेन भने उत्पादन घट्छ। समयमा उपलब्ध गराइदिनु त्यो नै सबभन्दा ठूलो कुरो हो।
यसपटक समयमा वर्षा भएकाले असारको पहिलो हप्तादेखि नै तराईमा धान रोपाई शुरू भएको छ। सहकारी मार्फत मल बिक्री गर्दै आउनुभएका मोरङ रतुवामाई नगरपालिका 6 मिलन भट्टराईले पनि किसानमा युरिया मलको माग अत्याधिक रहेकाले समयमा मल उपलब्ध गराउन आग्रह गर्नुभयो।
डीएपी त पुगेको छ, युरिया चाहिँ छैन। धान रोपिसकेपछि त 20-22 दिन
कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरका प्रमुख नवरत्न गौतमले विश्वभरि नै भएको लकडाउनका कारण युरिया मल आउन केही ढिलाइ भएको बताउनुभयो।
हजुर, यो विश्वमै कोरोना भाइरसको कारणले गर्दाखेरि अब त्यो म्यानुफ्याक्चरहरूमा पनि लकडाउनको प्रभाव परेकोले गर्दाखेरि केही समय ढिला जस्तो देखिन्छ बालीको हिसाब किताबले, तर हामीहरूको खरिदको हिसाब किताबले चाहिँ समयमै आउने जानकारी गराउन चाहन्छु।
सो कार्यालयले गत आर्थिक वर्षमा मोरङमा झण्डै 10,000 मेट्रिक टन तथा साल ट्रेडिङले 12,235 मेट्रिक टन युरिया मल बिक्री गरेको थियो। साउनको दोस्रो सातासम्म साल ट्रेडिङमा युरिया मल आइपुग्ने कार्यालयले जनाएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अब के अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरस विरूद्धको खोप परीक्षणमा बेलायत र चीनमा विकास गरिएका दुई खोपहरूले रोग प्रतिरोधी क्षमता उत्पादन गर्न सफल भएको चिकित्सकहरूले बताएका छन्। ती खोपको परीक्षणमा सहभागी व्यक्तिहरूमा प्रतिरक्षा प्रतिक्रिया उत्पादन गर्न सफल देखिएको बेलायत तथा चीनमा भएका परीक्षणले पुष्टि गरेको र ती खोपहरू मानव शरीरमा प्रयोग गर्न सुरक्षित रहेको चिकित्सकहरूले बताएका छन्। मानवका लागि सुरक्षित साबित भएका ती दुवै खोपको छुट्टै क्लिनिकल परीक्षणमा संलग्न बिरामीहरूमा कड़ा प्रतिरक्षा प्रतिक्रिया देखाएको उनीहरूको दावी छ। कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या 1,48,45,000 नागेको छ। 88,98,200 बढी संक्रमणपछि निको भई घर फर्किएका छन्। कोरोना संक्रमणका कारण हालसम्म 6,12,800 व्यक्तिको मृत्यु भएको छ। अमेरिकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढ़िरहेको छ। गत 24 घण्टामा 62,000 भन्दा बढ़ी संक्रमित थपिएपछि त्यहाँ 39,60,500 बढ़ी संक्रमित भएका छन्। ब्राजिलमा गत 24 घण्टामा 21,700 बढ़ी संक्रमित भएपछि त्यहाँ कोरोना संक्रमितको संख्या 21,21,600 नागेको छ। भारतमा गत 24 घण्टामा 36,800 भन्दा बढ़ी नयाँ संक्रमित थपिएपछि त्यहाँ संक्रमितको संख्या 11,54,900 बढ़िरहेको छ। भारतमा हालसम्म 28,000 भन्दा बढ़ीको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले पछिल्लो समयमा अफ्रिकामा फैलिँदै गएको कोरोना भाइरस संक्रमणप्रति सजग गराएको छ। पछिल्लो समय दक्षिण अफ्रिकामा बढ़दै गएको संक्रमणलाई विश्व स्वास्थ्य संगठनले अफ्रिका महादेशमा नै संक्रमण फैलन सक्ने सूचकका रूपमा लिएको छ। यसअघि विश्वका अरू ठाउँको दाँजोमा अफ्रिकामा कोरोना भाइरस संक्रमणको असर कम देखिएको थियो। दक्षिण अफ्रिकामा शनिबार एकै दिनमा 13,000 भन्दा बढ़ी संक्रमण पुष्टि भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी शहरहरूमा जारी सरकार विरोधी प्रदर्शनलाई नियन्त्रण गर्न थप संघीय सुरक्षाकर्मी तैनाथ गर्ने चेतावनी दिनुभएको छ। राष्ट्रपति ट्रम्पले न्यूयोर्क र शिकागो लगायतका डेमोक्रेटिक पार्टीले नेतृत्व गरेका शहरहरूमा त्यहाँका सरकारले प्रदर्शन नियन्त्रण गर्न नसकेको भनी आलोचना गर्नुभएको छ। प्रहरी दमनमा परि जर्ज फ्लोइड नाम गरेको एक अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाका प्रमुख शहरहरूमा विगत केही महिनादेखि प्रदर्शन जारी रहेको छ। अब आर्थिक समाचार।
रूकुम पूर्वको सिस्ने गाउँपालिका दुईमा निर्माणाधीन छिपखोला लघु जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र सिस्ने गाउँपालिका र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको संयुक्त लगानीमा उत्पादन हुन लागेको 40 किलोवाट क्षमताको विद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको हो। केही मिसिन जडान गर्न बाँकी रहेको बाहेक आयोजनाको लगभग सबै काम सकिएको गाउँपालिका प्रवक्ता एवं वडा नम्बर दुईका वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो। निर्माणाधीन सो आयोजनामा वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्र, स्थानीय गाउँपालिका, स्थानीय पूर्वाधार विकास साझदारी कार्यक्रम, स्थानीय सामाजिक कोष र स्थानीयको कुल 1,66,00,000 रूपियाँको लगानीमा निर्माण भइरहेको छ। दार्चुलाको ब्यास गाउँपालिका एक छाङ्गरू गागामा निर्माण गरिन लागेको झुलुङ्गे पुल निर्माणका लागि हेलिकप्टर मार्फत सामान ढुवानी शुरू गरिएको छ। छाङ्गरू र तिङ्करका लागि खाद्यान्न ढुवानी गर्न आएको माउन्टेन एयरको हेलिकप्टर मार्फत पुल निर्माणका सामान ढुवानी शुरू गरिएको हो। तिङ्कर र नाम्पा खोला जोड्ने झोलुङ्गे पुल निर्माणको काम शुरू गर्न हेलिकप्टर मार्फत सामान ढुवानी शुरू गरिएको निर्माण समितिका अध्यक्ष शंकर ऐतवालले जानकारी दिनुभयो। हेलबटास नेपाल र डोलीडारको आर्थिक तथा समाज कल्याण समाज दार्चुलाको प्राविधिक सहयोग र ब्यास गाउँपालिकाको सहयोगमा कुल 79,93,996 रूपियाँ लागतमा पुल निर्माण हुन लागेको हो। कोरोना महामारीका कारण लकडाउन भएपछि नेपाल भारत सीमामा रहेको इलामको पशुपति नगर नाका प्रभावित हुँदा राजस्व संकलनमा कमी आएको छ। विगतका वर्षहरूमा लक्ष्य भन्दा बढ़ी राजस्व संकलन गर्दै आएको पशुपति नगर भन्सार कार्यालयले आर्थिक वर्ष 2076-77 लक्ष्य भन्दा 24% कम राजस्व संकलन गरेको छ। पशुपति नगर भन्सार कार्यालयले आर्थिक वर्ष 2076-77 भन्सार महसुल अन्तर्गत 1,89,94,000 लक्ष्य राखेकोमा 1,44,34,301 रूपियाँ मात्र राजस्व संकलन गर्न सकेको पशुपति नगर भन्सार कार्यालयका प्रमुख गजेन्द्र भट्टराईले जानकारी दिनुभयो।
अर्जुन श्रेष्ठ, आर्थिक समाचारका साथमा अब मौसम। अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा वर्षा भइरहेको छ। आज देशभर अधिकांश स्थानमा बदलिरही विभिन्न स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश पाँचका केही स्थान र कर्णाली प्रदेश र सुदूरपश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 23.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.3 डिग्री सेल्सियस, वर्षा 55.3 मिलिमिटर, सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22 24 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:21 भयो भने सूर्यास्त भारे साँझ 7 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित, वर्षापछिको बाढ़ी र पहिरोमा परि दार्चुला, तनहुँ र धादिङमा गरी 6 मृत्यु। पृथ्वी राजमार्गको धादिङ र चितौनका विभिन्न खण्डमा गएको पहिरोका कारण सवारी आवागमन ठप्प, पहिरो पन्छाई राजमार्ग खुलाउने प्रयास जारी। भदौ 1 आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने सरकारको निर्णय। नेपालमा कोरोना भाइरस समुदाय स्तरमा फैलिए नफैलिएको बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वेक्षण गर्ने। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मरण गर्दै बीपी स्मृति दिवस आज मनाइँदै, र कोरोना भाइरस विरूद्धको खोप परीक्षणमा बेलायत र चीनमा गरिएका दुई खोपहरूले रोग प्रतिरोधी क्षमता उत्पादन गर्न सफल भएको चिकित्सकहरूको दावी। यसका साथै बिहान 7 समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।